كما أخرجك ربك من بيتك بالحق وإن فريقا من المؤمنين لكارهون. اللہ رب العزت فرماتے ہیں جبکہ تیرا رب تجھے حق کے ساتھ تیرے گھر سے نکال لایا تھا اور مومنوں میں سے ایک گروہ کو یہ سخت ناگوار تھا. تو آپ دیکھیے کہ مال غنیمت یہاں پہ کما کا لفظ استعمال کیا گیا ہے, کما جس طرح جیسے ہے نا, جیسے کزالک کا لفظ بھی استعمال کیا جاتا ہے جیسے ہے نا, اسی طرح یہاں پہ جو استعمال کیا گیا وہ کیا ہے کما. تو اس سے مراد کیا ہے کہ اہل جیسے صحابہ میں مال غنیمت جو ہے اس کے بارے میں جیسے جھگڑا ہو رہا تھا نا, اور ان کو یہ چیز پسند نہیں آ رہی تھی کہ مال غنیمت ہماری مرضی کے مطابق ہمیں مل نہیں رہا. تو پیچھے سورت کے شروع میں تو وہی بات تھی نا, تو اسی طرح کما کہ مال غنیمت کے معاملے میں ویسی ہی صورت پیش آ رہی ہے جیسے اس وقت پیش آئی تھی. مال غنیمت میں بھی لوگوں میں اختلاف ہو گیا تھا نا, جھگڑا ہو رہا تھا. تو مال غنیمت میں تو بعد میں جھگڑا ہوا, اس سے پہلے کیا ہوا تھا, جب تیرا رب تجھے تیرے گھر سے نکال لایا تھا کہ رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں وہ اپنے گھر سے نکلے تھے. کیسے نکلے تھے؟ تیرے رب نے نکالا تھا, آپ نہیں نکلنے والے تھے, اللہ تعالیٰ نے نکالا تھا. اور کیسے نکالا تھا؟ حق کے ساتھ, تجھے حق کے ساتھ. تو اب اصل بات کیا تھی کہ اور ایک فریق کو یہ چیز جو تھی وہ ناگوار تھی. تو یہاں پر قرآن کا انداز اور تبصرہ جو ہے وہ کیا ہے کہ ایک فریق کو یہ پسند نہیں تھا, اور ایک طرف جو تھا وہ ابو سفیان کا قافلہ آ رہا تھا جس میں مال تجارت تھا. اور اس وقت کیا تھا کہ کیوں رسول اللہ صلی اللہ علیہ وسلم جو تھا اس قافلے کا تعاقب کرنا چاہتے تھے, اور اللہ تعالیٰ کہہ رہے ہیں حق کے ساتھ تیرا رب تجھے نکال لایا تھا. آپ نکلے تو اس قافلے کے لیے تھے نا, جو ابو سفیان کی سرکردگی میں واپس آ رہا تھا مال تجارت اور نفع کما کر آ رہا تھا, ہزاروں اشرفی ڈالر کا جس کے اندر سرمایہ لگا ہوا تھا. اور اس میں وہ چیزیں بھی تھیں جو مسلمان جب ہجرت کر کے آئے تھے نا, ان کا گھر اور مال وہ بھی انہوں نے اس میں بیچ کر لگایا ہوا تھا. اور اس قافلے سے جو ان کو نفع ملنا تھا, انہوں نے پھر اسے جنگی سامان اور جنگ کی تیاری کر کے مسلمانوں پر لگانا تھا. تو رسول اللہ صلی اللہ علیہ وسلم کیا چاہتے تھے کہ آپ ان کا جو ہے وہ تعاقب کریں. تو اس وقت تو وہ قافلہ تھا ذہن میں, لیکن جب وہ بچ کر نکل گیا تو ابو جہل جو اس کی حفاظت کے لیے آ رہا تھا, اور جب وہ واپس نہ گیا اور اس نے سوچا کہ نہیں مجھے تو اب ان کو ختم ہی کرنا ہے, ابو سفیان نے کہا نا کہ واپس چلا جاؤ اب ضرورت نہیں ہے, لیکن ابو جہل نہ مانا, جس کو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ ابو جہل اس امت کا فرعون ہے. تو رسول اللہ صلی اللہ علیہ وسلم نے اپنے صحابہ سے کہا کہ اب اس کا پیچھا کرنا ہے, کیونکہ آپ کو پتہ چل گیا تھا کہ ابو جہل آ رہا ہے اور اس کے ساتھ ایک لشکر ہے. تو آپ نے کہا کہ اب ان کا مقابلہ کرنا ہوگا. تو ایک جو گروہ تھا مسلمانوں کا, اس کو یہ چیز ناپسند تھی, یعنی جو کمزور تھے مسلمانوں میں کچھ لوگ, سب نہیں. وَإِنَّ فَرِيقًا مِّنَ الْمُؤْمِنِينَ, بعض لوگ کہتے ہیں یہ منافق تھے, بعض لوگ یہ کہتے ہیں کمزور مسلمان تھے اور ان کو گھبراہٹ ہو رہی تھی, ان کو یہ چیز ناپسند لگ رہی تھی. تو ہوتا کیا ہے کہ اجتماعی زندگی میں سب فیصلے ہر ایک کی مرضی کے مطابق نہیں ہوتے, ہے نا, اور بعض لوگوں کو لگ رہا ہوتا ہے ایسا ٹھیک نہیں ہے, بعض کو لگ رہا ہوتا ہے نہیں ایسا ٹھیک نہیں ہے. تو لیکن یہ کہ کچھ لوگوں کو اپنی مرضی کے خلاف پھر عمل کرنا ہی پڑتا ہے. تو ایک گروہ کو یہ سخت ناگوار تھا کہ اب جو ابو جہل کی سرکردگی میں لشکر چلا آ رہا ہے خوب تیاری کے ساتھ اور اتنا زیادہ بڑا لشکر, تو اس کا مقابلہ کیا جائے. اللہ تعالیٰ کہتے ہیں یجادلونا کا فی الحق کی بادامہ تبینہ, کہ وہ اس حق کے بارے میں تجھ سے جھگڑ رہے تھے جو ان پر ظاہر ہو چکا تھا, ان کو پتا چل چکا تھا, نمایاں ہو چکا تھا کہ اب تو مقابلہ کرنا ہی چاہیے, کیونکہ وہ تو چلے آ رہے ہیں. اگر مسلمان مدینہ بھی چلے جاتے بدر کے اس میدان میں مقابلہ نہ کرتے تو وہ مدینہ چلے آتے وہ لوگ, ہے نا, تو پھر کیا کرتے مسلمان. تو بہتر تھا کہ جب میدان میں انہوں نے پڑاؤ ڈالا ہے تو مسلمان بھی ان کا جو تھے وہ مقابلہ کرتے. تو حالانکہ وہ صاف صاف نمایاں ہو چکا تھا, حالات ایسے پیش آ چکے تھے کہ اب جنگ کے سوا کوئی چارہ کار تھا ہی نہیں. مسلمانوں کی یہ پلاننگ تو نہیں تھی, لیکن ابو جہل اور ان دشمنوں کی تو یہ پلاننگ تھے ہی. کیوں انہوں نے یہ سب کیا؟ وہ تو شروع سے ہی چاہتے ہی نہیں تھے مسلمان ہجرت کریں, وہ چاہتے نہیں تھے رسول اللہ بچ کر جائیں, ہے نا. उन्होंने तो मुहासरा किया था आपके घर का कि आप निकल ना जाए, आप चले भी गए थे तो वो सोचते थे कि नहीं इनको खत्म करना है। तो अल्लाह ताला क्या कहते हैं कि युजाद लूना का, ये तुझसे झगड़ा करते थे फिल हक की, हक के बारे में बाद माता बयाना, जो कि जाहिर हो चुका था। समझ आई आपको बात की? तो और उनका उस वक्त हाल क्या था, जिनको जिनकी सिफत है लकार हून, जिनको पसंद नहीं था, हाल उनका ये था कि नमा युसा कूना इलल मौती, गोया के वो आंखों देखे मौत की तरफ हांके जा रहे हैं, वहूम यंजरून, और वो देख रहे हैं, यानी उनको नजर आ रहा था कि इस वक्त उनसे लड़ना बस मौत को दावत देना है, मौत के अपने हाथों खुद मर जाना है, मौत की वादी में कदम रखना है उनको, जैसे कोई हांक कर ले जा रहा है मौत की तरफ, वो मौत की तरफ जा रहे हैं। उन्होंने तो सोचा ही नहीं था कि अल्लाह ताला उनको फतह दे देगा ना। अल्लाह ताला फरमाते हैं वाइज याइदुकुमुल्लाहु, और याद करो वो वक्त जबकि अल्लाह तुमसे वादा कर रहा था, और वो वादा क्या था, एहदत ताइफतैनी, ताइफतैन कितने ग्रोह हैं, दो, ताइफा एक, ताइफतैन दो ग्रोह, और एहदा एक, दो में से एक, अल्लाह ताला तुमसे ये वादा कर रहा था कि दो में से एक तुम्हें मिलकर रहेगा, और वो दो कौन से थे, शाबाश, एक अबू सुफियान का काफिला, दूसरा अबू जहल का लश्कर, एक तिजारत माल दुनिया दौलत थी उसकी, और दूसरी तरफ जंग, इन दो में से एक तुम्हें मिलकर रहेगा, अन्नहा लकुम, कि वो तुम्हारे लिए है, ये दोनों ग्रोहों में से एक तुम्हें जरूर मिलेगा, और वतवद्दून अन्न गैर ज़ात शौकति तकूनु लकुम, तुम चाहते थे के जो जात गैर ज़ात शौका, के जो बगैर असलहे के है, समझ आई, बगैर कांटों से मुराद क्या है, बगैर असलहे के जो ग्रोह है वो तुम्हें मिले। अब आप बताएं कि अब ये कौन सा ग्रोह है, हाँ तुम लोग ये चाहते थे अबू सुफियान वाला तुम्हें मिले, क्यों, उसके अंदर सिर्फ मालो दौलत थी, कोई असलहा नहीं था, कोई समाने जंग नहीं था, कोई लड़ाई नहीं थी, वो तो सिर्फ जो है आपने पढ़ा ही कि अबू सुफियान जो है वो तिजारत करके आ रहा था, और उसके पास जो है वो थोड़ा माल नहीं था, है एक बहुत बड़ा काफिला था जिसमें तकरीबन 50,000 अशरफी का माल था, 30-40 से ज्यादा उसके पास मुहाफिज नहीं थे, है और माल ज्यादा मुहाफिज कम, और वतवदूना तुम चाहते थे अन्न गैर ज़ाति शौकती, कि ये जो है ना जो बगैर असले के लोग हैं, ये जो चंद लोग हैं, तकून लकुम, ये तुम्हें मिल जाए, तुम्हारा हो जाए, वा युरीदुल्लाहु अन युहिक्कल हक्क बिकलिमातिही वा यक्तादा बिरल काफिरीन, मगर अल्लाह का इरादा ये था कि वो अपने अहकामात से हक को हक कर दिखाए और काफिरों की जड़ काट दे। और अल्लाह ताला ऐसा क्यों क्या करना चाहते थे कि हक हक बनकर नजर आए और काफिर की पीठ कट जाए, यानी उनकी बुनियाद ही खत्म हो जाए, उनकी शान शौकत खत्म हो जाए, वो जो इतने ज्यादा अपने आप में फूले नहीं समाते और फिरौन बन गए हैं। दोबारा कहा ले जो हिकल हक का वयुबतिल बातिल वलौ करे हल मुजरिमून, ताकि हक हक होकर रहे और बातिल बातिल होकर रह जाए मुजरिमों को, खा ये कितना ही नागवार क्यों ना हो। तो असल बात क्या है कि लश्कर कुरैश के निकल आने से अब सवाल ये पैदा हो गया था कि क्या इस्लाम जीना चाहता है या फिर कुफर जीना चाहता है, दोनों में से, इस्लाम में या कुफर में, दोनों में से अरब में से किसको जिंदा रहना है। अगर इस वक्त मुसलमान मर्दानावार मुकाबला न करते और जो है वो इस्लाम के लिए कुर्बानियां न करते तो फिर इस्लाम के लिए जिंदगी का कोई मौका बाकी ना रहता, है ना। तो बखिलाफ इसके मुसलमानों के निकलने और पहले ही भरपूर तौर पर, अब क्या है आप देखें कि कुरैश जो है उनके निकलने से पहले ही मुसलमानों का ये फैसला करने से पहले कि जंग की जाए, अहले कुरैश तो निकल आए थे ना, तो इन हालात में इस्लाम को जो है वो जिंदा रखना, उन इस्लाम के कदम जमाना और इस्लाम जो है वो दुनिया में हक बनकर जिए, अब जरूरी था कि इस्लाम को मानने वाले उसके लिए कुर्बानी करें, है ना, मुकाबला करें ताकि कुफर जो है उसको शिकस्त हो, कुफर की जड़ें काट दी जाए। تو اللہ تعالیٰ کہتے ہیں کہ میں نے تجارتی قافلے کی بجائے لشکر قریش سے تمہاری مڈ بھیڑ کیوں کرائی؟ میں نے وہ قافلہ جس کے ساتھ صرف 30-40 لوگ تھے اس کی بجائے تمہارے سامنے تمہارے مدینہ کے سے چند کلو میٹر کے فاصلے پر یہ بدر کا میدان تھا نا جہاں پہ ابو جہل نے لا کر جو ہے لشکر ڈالا اپنا پڑاؤ ڈالا، تو یہ تمہارے دروازے پر لا کر کیوں کھڑا کر دیا؟ میں یہ چاہتا تھا کہ حق اور باطل کا فیصلہ ہو جائے۔ اور آپ سوچیں کہ مکی دور میں جب مسلمان کہتے تھے ہمیں جنگ کی اجازت دی جائے تو ان کو اجازت نہیں ملتی تھی، اب جو ہی اسلامک اسٹیٹ ملی مسلمان ایک قوت بن کر ایک الگ ایک گروہ کی شکل میں دنیا کی نقشے پہ ان کا وجود جب نظر آنے لگا تو اب کہا جا رہا ہے کہ اب تو مقابلہ کرو۔ تو اللہ تعالیٰ کہتے ہیں حق تو حق بن کر ظاہر ہونا ہی تھا اور باطل کو ختم ہونا ہی تھا، کافروں کو یہ کتنا ہی، مجرموں کو کتنا ہی ناگوار کیوں نہ ہو۔ تو یہ اس چیز کی طرف اشارہ کیا جا رہا ہے، اور ساتھ ہی اللہ رب العزت فرماتے ہیں استغیثون ربکم فاستجاب لکم انی ممدکم بالف من الملائکۃ مردفین۔ وہ موقع یاد کرو، کون سا موقع؟ جب تم اپنے رب سے فریاد کر رہے تھے، جواب میں اس نے فرمایا کہ میں نے تمہاری دعا کو قبول کر لیا، فاستجاب لکم، میں نے تمہاری دعائیں قبول کر لی۔ یہ وہ وقت ہے جب رسول اللہ صلی اللہ علیہ وسلم ساری رات گریہ‌زاری کرتے رہے اور دعائیں مانگتے رہے، حسبنا اللہ ونعم الوکیل ونعم المولا ونعم النصیر، اور آپ اللہ تعالیٰ سے درخواست کر رہے تھے کہ یا اللہ اگر آج تو نے ہماری مدد نہ کی، اگر آج تو نے ہمارا ساتھ نہ دیا تو پھر کیا ہوگا؟ کہ اسلام مٹ جائے گا اور پھر کفر کا بول بالا ہوگا، پھر دنیا میں تیرا کوئی نام لیوا جو ہے وہ نہیں رہے گا۔ یہ وہی وقت تھا جب آپ کی چادر گر گئی تھی، حضرت ابو بکر صدیق رضی اللہ عنہ نے کہا تھا کہ آپ نے گریہ زاری کی حد کر دی، یعنی آپ نے خوب دعا مانگی ہے اللہ تعالیٰ آپ کی مدد کریں گے اے اللہ کے نبی صلی اللہ علیہ وسلم۔ تو اللہ تعالیٰ کیا کہتے ہیں کہ اس وقت میں نے جواب میں یہ فرمایا کہ میں تمہاری مدد کے لیے پے در پے مسلسل 1000 فرشتے بھیج رہا ہوں۔ تو کیوں اللہ تعالیٰ نے یہ بات اس وقت آپ کو بتا دی تھی؟ میں نے آپ کو ابھی سنایا نا غزوہ بدر کے بارے میں کہ پھر آپ کو ایک جھونکا آ گیا، جھپکی آ گئی، تو اس میں آپ نے کہا کہ اللہ تعالیٰ فرشتے بھیج رہا ہے، اور آپ نے کہا یہ ہے جبرائیل جو اپنے گھوڑے کے سر کو تھامے ہوئے چلے آ رہے ہیں اور ان کے اوپر گرد و غبار بھی ہے، تو فرشتے اللہ تعالیٰ نے مدد کے لیے بھیج دیے۔ اور اللہ تعالیٰ کہتے ہیں یہ پہلے سے بات کیوں بتا دی کہ ایک کے بعد دوسرا لگاتار فرشتے آئیں گے؟ ایک ہی فرشتہ کافی ہو سکتا تھا نا، 1000 فرشتے۔ فما جعلہ اللہ الا بشرا، یہ بات اللہ نے تمہیں صرف اس لیے بتا دی تھی تاکہ تمہیں خوشخبری ہو، تم خوش ہو جاؤ۔ دوسری بات کیا تھی؟ ولتطمئن بہ قلوبکم، اور تمہارے دل اس سے مطمئن ہو جائیں، ہے نا۔ فمن نصر الا من عند اللہ، ورنہ مدد جب بھی ہوتی ہے اللہ ہی کی طرف سے ہوتی ہے۔ ان اللہ عزیز حکیم، یقیناً اللہ زبردست ہے اور دانا ہے۔ تو اللہ تعالیٰ کہتے ہیں کہ یہ پہلے سے ہی جو بات بتا دی یہ تسلی والی کہ فرشتے مدد کریں گے، ایک مقصد خوشخبری تھا، دوسرا مقصد دلوں کا اطمینان تھا، اور تیسری وجہ کیا تھی کہ یعنی تمہیں پہلے سے بتا دیا کہ جب فرشتے آئیں گے اور تمہیں فتح ملے گی، تو مقصد کیا تھا کہ مدد تو جب بھی ہوتی ہے، فتح تو جب بھی ملتی ہے، اللہ ہی دیتا ہے، ہے نا، لیکن یہ تمہارے دل کے اطمینان کے لیے تھا۔ یقیناً اللہ زبردست اور دانا ہے، کہ اللہ کے جو فیصلے ہیں اس میں بڑی ہی حکمت ہے۔ تو دراصل یہاں پر جو بات بتائی جا رہی ہے وہ یہ ہے کہ اللہ رب العزت جو ہیں نہ صرف یہ کہ انہوں نے فرشتوں سے مدد کی بلکہ پہلے سے ہی بات بتا دی تاکہ دل جم جائے نا، دل پریشان نہ ہو، نہ رسول اللہ صلی اللہ علیہ وسلم کے اور نہ ہی اہل ایمان کے۔ حالانکہ نبی جو ہے اس کو تو یقین ہوتا ہے، لیکن یہ کہ ساتھ جو آپ کے ساتھی تھے ہے نا، ان کو کچھ کو لکارے ہوں، ان کو لگ رہا تھا کہ ہم موت کے منہ میں دھکیلے جا رہے ہیں، تو ان سب کے لیے یہ بات اس کے لیے تھی، تسلی کے لیے تھی۔ تو اللہ تعالیٰ نے جب یہ خوشخبری سنائی تو رسول اللہ صلی اللہ علیہ وسلم نے اپنے سارے صحابہ کو یہ بات بتائی ہے نا کہ فرشتوں کی فوجیں آئیں گی، تو مطلب کیا ہے؟ فضائے بدر پیدا کر، فرشتے تیری نصرت کو اتر سکتے ہیں گردوں سے، کتار اندر کتار اب بھی، कि जब बदर के मैदान में जैसे सहाबा निकले थे और जंग के लिए तैयार हो गए थे और फिर फरिश्तों ने मदद की थी, और आज के दौर में भी अगर मुसलमान इसी तरह अल्लाह पर तवक्कुल करेंगे तो अल्लाह ताला उनकी जो है वो मदद करेगा। तो यहाँ पर जो बात बताई जा रही है वो क्या है कि दरअसल फतह जब भी होती है ना अल्लाह ही की ताईद से होती है। लोग कहते हैं ना हम लड़े, हमने बड़ी मेहनत की और ये चीज कामयाब रही, जंग की बात हो, दावत की बात हो, क्लास की बात हो, ड्राइविंग की बात हो, है ना, बाद लोग अपने ऊपर जो है वो इतराने लगते हैं, लेकिन अल्लाह ताला कहते हैं कि जब भी मदद होती है तो अल्लाह ही की तरफ से होती है। तो ये याद रखना चाहिए कि दरअसल जो नेक लोग होते हैं वो अपनी बचाए अल्लाह की ताईद पर, अल्लाह की मदद पर भरोसा रखते हैं। आगे अल्लाह ताला बता रहे हैं कि कैसे फिर मैंने ताईद की, इज युगशीकुमुन नुआसा अमानतम मिन्हु व युनज़िलु अलैकुम मिनस समाई माअन लियुत्वाहिरकुम बिह ويذهب عنكم رجز الشيطان وليربط على قلوبكم ويثبت به الأقدام। अब बता रहे अल्लाह ताला कि तईद इलाही मेरी कैसे तुम्हें मिली, और वो वक्त भी याद करो जबकि अल्लाह ने अपनी तरफ से गुनूदगी की शक्ल में तुम पर इत्मीनान की कैफियत तारी कर दी। इस युगशीकुम, जब तुम पे छा गई नुआस, नींद की इब्तदाई हालत यानी गुनूदगी छा गई, अमनतन, और वो कैसे थी, इत्मीनान की सी कैफियत, मिनहु इसकी तरफ। कहते हैं कि ये सिर्फ ऐसा नहीं था कि किसी एक को, युगशी को जमा का सीगा इस्तेमाल किया गया है कि मुसलमानों को जैसे ओहद की जंग में सूरत आले इमरान में पढ़ चुकी है ना आयत 154 में, इसी तरह गजवा बदर के मौके पे भी ऐन शिद्दत खौफ और घबराहट का वक्त था, उस वक्त अल्लाह ताला ने मुसलमानों के दिलों को ऐसा इत्मीनान से भर दिया कि उन पर गुनूद की तारी होगी। कहते हैं जंग वाली रात इत्मीनान से मुसलमान सोए। आप देखेंगे सुबह दावत होती है तो लोगों को नींद नहीं होती आती, सफर करना होता है तो नींद नहीं आती, है ना, टेस्ट है तो नींद नहीं आती, घबराहट। कुछ लोग ऐसे मौके पर बड़े इत्मीनान से होते हैं, तो ये अल्लाह ताला की तरफ से एक जो है वो अल्लाह की रहमत होती है। तो अल्लाह ताला कहते हैं कि ये सारी मदद जो थी वो मैंने की, और इसको करने का मकसद क्या था कि तुम पर इत्मीनान की कैफियत जो है वो तारी हो जाए, तुम्हें तुम्हारे दिलों के अंदर एक सुकून आ जाए। तो ये पहली अल्लाह ताला अपनी ताईद और नुसरत की शक्लें बता रहे हैं, किसने बता रहे हैं, उन्होंने पहली चीज क्या थी, नुआस मिल गई, और जिसके अंदर अमन, अमन पीस शामिल था, सुकून। बाजू का तब थोड़ी सी नींद लेते हैं और बहुत फ्रेश हो जाते हैं, और बाजू का घंटों लेते हैं और फ्रेश नहीं होते, है ना। तो थोड़ा सा मुसलमानों को गुनूदगी का आना, उसने मुसलमानों को फ्रेश कर दिया, और जिसने भी और नींद भी आई उस वक्त, कहते हैं बाद साहबा कहते हैं कि हम बड़े इत्मीनान से सोए उस रात। अच्छा, दूसरी बात क्या है, वो युनज़िलु अलैकुम मिनस समाई, कि उसने आसमान से तुम्हारे ऊपर पानी नाजिल किया, बारिश होने लग गई। और पानी नाजिल करने का मकसद क्या था, मा अल्ली युत्वाहिरकुम बिही, पहला मकसद ये था कि तुम्हें पाक कर दे। दूसरी बात क्या थी, युज़हिबा अनकुम रिज़्ज़ शैतानी, और तुमसे शैतान की डाली हुई नजासत को दूर कर दे। तीसरा मकसद क्या था, वले यरबिता अला कुलूबिकुम, और तुम्हारी हिम्मत बढ़ाए। चौथा मकसद क्या था, वयुसब्बिता बिहिल अकदाम, और इसके जरिए से तुम्हारे कदम खूब जमा दे। कहते हैं ये उस रात का वाकया है जिसकी सुबह बदर का वाकया पेश आया कि बारिश हुई और तीन फायदे मिले। एक तो ये कि मुसलमानों को पानी की काफी मकदार मिल गई। कहते हैं कि जो काफरों का लश्कर था उसने तो पहले ही आके पड़ाव डाल लिया, है ना, तो अब जब पड़ाव डाल लिया तो जो जिस जगह उन्होंने पड़ाव डाला, पानी जो था वो क्या था, उनका जो है वो जमीन जो थी वो उनकी जमीन नरम थी, और मुसलमानों ने जहां पड़ाव डाला वो रेतला इलाका था। अब एक तरफ मुसलमानों को पीने का पानी भी मुयस्सर नहीं है, रेतली मट्टी है, तो बाद मुसलमानों को ये परेशानी होने लगी कि पीने को पानी मुयस्सर नहीं है और इतनी मट्टी है और घबराहट, इतनी बड़ी फौज से मुकाबला, तैयारी भी हमारी नहीं और हमारा इनका क्या मुकाबला, है ना, 1/3 की जो निस्बत थी, तो इसमें दिल बहुत घबरा रहे थे। तो अल्लाह ताला कहते हैं कि मैंने बारिश नाजिल की, जिससे मकसद क्या था कि ताकि अल्लाह ताला तुम्हें पाक करे, कि तुम्हारे अंदर जो भी तुम्हारे दिलों के अंदर वसवसे थे, परेशानियां थी, اللہ تعالیٰ نے ان کو دور کر دیا کہ پانی دے دیا، مسلمانوں نے پانی پھر کافی مقدار میں جمع کر لیا، حوض بنا بنا کر پانی کو روک لیا. اور دوسرا اس کا فائدہ کیا ہوا کہ مسلمان وادی کے بلائی حصے پر تھے، اس لیے بارش کی وجہ سے ریت جم گئی اور زمین اتنی مضبوط ہو گئی کہ قدم اچھی طرح جم سکتے تھے اور نقل و حرکت آسانی سے ہو سکتی تھی، ورنہ ریتلے علاقے میں زمین میں پاؤں دبتے چلے جاتے ہیں تو مسلمان کیا کرتے. تیسرا کیا ہوا کہ جو کافروں کا لشکر نشیبی علاقے میں تھا وہاں پہ بارش کی وجہ سے کیچڑ ہو گئی اور ان کے پاؤں زمین میں دھسنے لگے، تو اللہ تعالیٰ نے یہ رحمت کی. اور شیطان کی جو نجاست تھی کہ جو مسلمانوں پر گھبراہٹ تھی شروع میں اور ان کو لگ رہا تھا جنگ کیسے کریں گے، تو اللہ تعالیٰ کہتے ہیں کہ جو شیطان کی نجاست تھی وہ یوزبا عنکم رجز الشیطان، اللہ تعالیٰ اس کو تم سے دور کر دے، تمہارے دل کے اندر سے وسوسے بھی اور عملی طور پر بھی ایسے حالات پھر اب نظر آنے لگے کہ مسلمانوں کے دل مضبوط ہو گئے. تو اللہ تعالیٰ کہتے ہیں کہ یہ جو بارش ہوئی تھی یہ تمہاری ہمت بندھانے کے لیے تھی، تمہارے قدموں کو جمانے کے لیے تھی. تو اصل بات کیا ہے کہ اللہ تعالیٰ یہ چاہتے تھے کہ مسلمانوں کا جو ہے مقابلہ ایک اس لشکر سے ہو، ان کی مٹ بھیڑ ہو، تاکہ جو ہے وہ حق بن کر جیے اور باطل جو ہے وہ ختم ہو جائے، اس کو جو ہے وہ بالکل ہی باطل کر دیا جائے.